بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين يدع المستكبرين ويرفع المستضعفين ويهلك ملوكا ويستخلف آخرين قاسم الجبارين ومدرك الهاربين والصلاة والسلام على أشرف الأنبياء والمرسلين رحمة للعالمين شفيع المذنبين سيدنا ومولانا أبي القاسم محمد الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا
اللهم صل على محمد وآل محمد
لا سيما بقية الله الأعظم في الأراضين روح وأرواح العالمين لتراب مقدمه الفداء ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تبارك وتعالى في كتابه المبين وهو أصدق القائلين وما خلقت الجن والإنس إلا ليعبدون ملك درود بجي أزمة محمد وعلى محمد أرباب أعزاء سورہ مبارکہ قبل اس کے کہ میں گفتگو آغاز کروں سب سے پہلے میں ایک معذرت خواہی کروں چونکہ یہ تین مجالس انتہائی مختصر وقت میں منعقد کی جا رہی ہیں لہذا ٹائم کو مینیج کرنا جو وہ ہمارے لیے پہلی مجلس کے لیے تھوڑا مشکل ہوا لیکن کل سے انشاءاللہ اگر زندہ رہے اور آپ کی دعا رہی تو کل انشاءاللہ 10 سے 10:15 کے درمیان انشاءاللہ ہم اپنی گفتگو کا آغاز کر دیں گے چونکہ آج پہلی مجلس تھی اور اس سے پہلے کچھ وعدے تھے اس لیے آنے میں کچھ تاخیر ہوئی تو انشاءاللہ کل جو ہے 10 بجے ہم اپنی گفتگو کا آغاز کریں گے درود بھیجے محمد و آل محمد خداوند عالم قرآن مجید فرقان حمید کو آخری کتاب ہدایت کے عنوان سے بھیج کر انسانوں کے لیے تا قیامت مشعل راہ قرار دے رہا ہے اور اسی قرآن نے یہ آواز دی کہ وما خلقت الجن والانس الا ليعبدون کہ میں نے جن اور انسانوں کو خلق نہیں کیا سوائے اس کے کہ میری عبادت کرے ان تین روزہ مجالس میں ہمارا عنوان مقصد تخلیق انسان ہے اور کوشش کریں گے کہ تھوڑی آسان زبان میں کہ جو ہماری نوجوان نسل جس کو سمجھ سکے وإلا کچھ زمانے ہوتی ہیں جو جناتی ہوتی ہیں صرف جنات سمجھ سکتے ہیں تو ہم جناتی زبان میں گفتگو نہیں کریں گے ایسی زبان میں گفتگو کریں گے کہ جس کو نوجوان سمجھ سکے ہو کوئی میسیج لکھے اٹھے درود بھیجے محمد و آل محمد
اللہم صلی اللہ محمد و آل محمد
چونکہ میں ایک استاد ہوں اور ایک ماہر نفسیات ہوں لہذا میں آبزرویشنل گفتگو کرتا ہوں مشاہداتی گفتگو کراتی ہوں اور ایسی مثالیں دیتا ہوں کہ جو آپ کے روزمرہ زندگی میں آپ کے اطراف میں پائی جاتی ہیں تاکہ آپ کو اس کو فیل کرنا اس کو انالائز کرنا اس کو سمجھنا آپ کے لیے آسان اور دشوار نہ ہو چنانچہ ہماری گفتگو ایک حصہ علمی ہوگا ایک حصہ مشاہداتی ہوگا اور ایک حصہ وہ ہوگا کہ جو جرنل ہم اپنی زندگی میں جن مسائل کا شکار ہیں کیونکہ مقصد یہ ہے کہ ہم کو فرش ادا پہ بلایا ہی اس لیے جاتا ہے کہ اپنے مقصد تخلیق کو پہچانے جو فرش ادا سے جتنا وابستہ ہوتا چلا جائے گا وہ اپنی معرفت کو حاصل کرتا چلا جائے گا اور جو جتنا हुसैन से आशना होता चला जाएगा वो उतना ही इंसान बनता चला जाएगा। इसलिए कि हुसैन इंसानियत की मेराज का नाम है, लिहाजा इमाम हुसैन से आशनाई इंसानियत से आशनाई है, इमाम हुसैन से आशनाई फितरत से आशनाई है, इमाम हुसैन से आशनाई दर हकीकत अपनी हकीकत से आशनाई है, इमाम हुसैन से मोहब्बत कायनात की अजमतों से मोहब्बत है, इमाम आली मुकाम से मोहब्बत कायनात की हकीकतों से मोहब्बत है, इमाम हुसैन से मोहब्बत रिफ़तों से मोहब्बत है, इमाम हुसैन से मोहब्बत कायनात के हुस्न जमान से मोहब्बत है, यानी पूरी कायनात खुदाई में जो हुस्न है, जो जमाल है, जो हकीकत है, जो रंग है, जो इश्क है, वो सब के सब हुसैन की जात में जमा कर दिया गया है। लिहाजा हुसैन से जो मोहब्बत करेगा वो उतना ज़्यादा इंसान बनता चला जाएगा। इसीलिए तो शायर कहता है कि इंसान को बेदार तो हो लेने दो, इंसान बेदार होना चाहिए, आदमी नहीं। ये नहीं कहते आदमी को बेदार हो लेने दो, आदमी में इंसान में फ़र्क है, दुदाने के रामी मौजू नहीं है, सिर्फ इंसान को बेदार तो हो लेने दो। और इस इंसान को बेदार करने के लिए भी फ़र्श अदा को बिछाया जाता है, दुरुद भेजे मोहम्मद वाल मोहम्मद। इसलिए कि ये वो हस्तियां हैं और ये जिक्र उन हस्तियों का है कि जो कायनात की मारिफत रखते हैं। यही वजह है कि अगर हम मकसद तख्लीक को पहचाने, वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियअबुदून, कि मैंने जिन और इंसानों को खलक नहीं किया, पैदा नहीं किया सिवाय इसके कि मेरी इबादत करें। अब इसमें एक लुत्फ मौजूद है, एक हिस्सा हमारी गुफ्तगू का थोड़ा सा इल्मी होगा, उसके लिए मैं आपसे माफ़ी का तलबगार हूँ, इसलिए कि मैं अपनी सतह इस हिस्से में नीचे नहीं करूँगा, बल्कि आपसे चाहूँगा कि आप अपनी फ़िक्री सतह को थोड़ा सा बुलंद करें। एक गुफ्तगू मैंने कहा कि मुशाहदाती होगी और एक उन मसाइल में मुश्तमिल होगी जिनको हम फेस कर रहे हैं, और इस आज़ादारी के ज़रिए से हमें उनका हल तलाश करना है। इसलिए कि यही आज़ादारी है कि जिसके लिए कहा कि ये ताक़यामत रहने वाली है। वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियअबुदून, हमारा मकसद तख्लीक क्या है, खुदा कह रहा है इल्ला लियअबुदून, सिवाय इसके नहीं है कि तुम अल्लाह की इबादत करो। देखिए अब इसी ज़बान को और इसी अंदाज़ को अपने नौजवान दोस्तों तक पहुँचाऊँ, मसलन मैं कहूँ कि इन साहब ने मेरी मदद की, ये नहीं हो सकता इन्होंने ही मदद की और दूसरे भी मौजूद हों इनके साथ, इतने सारे बैठे हैं इनमें से इन्होंने मदद की, लेकिन ये जुमला जो है कि इन साहब ने मेरी मदद की, इनकी अजमत को वाज़ह नहीं कर रहा है। लेकिन अगर मैं ये कहूँ मेरी किसी ने मदद नहीं की सिवाय इनके, तवज्जो है ज़िंदगी में, मैं कहूँ किसी ने मेरी मदद नहीं की सिवाय इनके, यानी अब क्या हुआ जब मैंने नफ़ी की कि किसी ने मेरी मदद नहीं की, आपके जहन में आए मौलाना की किसी ने मदद नहीं की, कोई इनकी मदद के लिए नहीं पहुँचा, किसी ने इनकी सदा इस्तगासा पर आवाज़ लब्बैक नहीं कहा, फिर मैंने कहा नहीं सिवाय इनके इल्ला हादल इंसान, सिवाय इस इंसान इस बरादर मोमिन के जिसने मेरी मदद की, यानी मैं सब की नफ़ी करके, तवज्जो रखिएगा, सब की नफ़ी करके इनकी मदद की अजमत को बढ़ाना चाह रहा हूँ। मेरी किसी ने मदद नहीं की नफ़ी आम है, लेकिन अब ये जो नफी आम का जो दायरा है ये सिमट के कहाँ आ रहा है, ये आ रहा है उस इंसान पर जो मेरी मदद कर रहा है। खुदा यही कह रहा है कि वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियअबुदून, हमने पैदा ही नहीं किया तुम्हें, अब किस लिए पैदा किया, ये आम दायरा क्यों पैदा नहीं किया, इल्ला लियअबुदून, सिवाय इसके कि तुम मेरी मदद करो। और इस मरहले को बहुत ही आसान जबान में पहुंचाने के लिए मैं सहारा लेता हूं जिब्राइल की उस आवाज का कि जो आवाज आ रही है आसमान से, ला फता इल्ला अली, ला फता इल्ला अली, ला सैफ इल्ला ज़ुल्फ़िकार। भाई ये जुमला आपने सुना हुआ है, लेकिन वमा खलकतुल जिन्ना वल इंसा लियअबुदून के फार्मूले के तहत इसको समझ लें, ला फता नहीं, कोई जवान नहीं है, कोई मर्द मैदान नहीं है, खुदा नफी आम कर रहा है, हातिफ गैबी नफी आम कर रहा है। अगर ये नफी हो जाती तो फिर अली का तस्करा, अली की अजमत, अली के चर्चे, अली के फजाइल, अली के मनाकिब छुपे रह जाते हैं। ला फता करके नफी की है और इल्ला अली
کہہ کے علی کو علویت بخشی ہے. کہ لا فتح لا فتح کوئی جو جوانی کوئی مرد من سوائے علی مرتضی کے الا علی لا سیف الا ذوالفقار. اگر کوئی تلوار ہے تو وہ علی مرتضی کی تلوار ہے. تو پہلے نفی عام ہے پھر در حقیقت عظمت مولا کو بیان کیا گیا ہے. اسی طرح مقصد تخلیق کائنات, اس لیے کہ جب آپ کائنات میں نکلیں گے اپنی دنیا میں جائیں گے تو آپ کو بہت سارے ایزمز, بہت ساری آئیڈیالوجیز, بہت سارے افکار و نظریات ملیں گے جو آپ کو کہہ رہے ہوں گے جناب آپ کا مقصد یہ ہے, آپ کا مقصد یہ ہے, آپ کا مقصد یہ ہے. جس طرح ہم ڈپارٹمنٹل اسٹور میں جاتے ہیں تو وہاں پہ مارکیٹنگ کا اصول یہ ہوتا ہے اپنی پروڈکٹس کو اس طرح منظر عام پہ لایا جائے کہ خود بخود آپ کا دل وہاں کھنچتا چلا جائے. یہ مارکیٹنگ کا اصول ہوتا ہے. وہاں کوئی اس کا نمائندہ کھڑا ہوگا تو اس کا, اس کی وضاقت, اس کا لباس, اس کا حلیہ ایسا ہوگا کہ آپ خود بخود مائل ہوں. یہ مارکیٹنگ اصول. افکار و نظریات کی دنیا میں, آئیڈیالوجی کی دنیا میں آج یہی ہو رہا ہے کہ مختلف قسم کے افکار و نظریات کے ذریعے سے انسان کو کیپچر کیا جا رہا ہے, انسان کو اغوا کیا جا رہا ہے. اور یہ اغوا جو ہے یہ دور فرعونی کا اغوا نہیں ہے, توجہ رکھیے گا, یہ جدید زمانے کا اغوا ہے. دور فرعونی میں جسموں کو قید رکھا جاتا تھا, روحیں اور فکریں آزاد تھیں, لیکن آج جسم آزاد ہیں لیکن روحیں اور فکریں قید میں ہیں. توجہ رکھیے گا عزیزان گرامی, مقصد تخلیق کائنات, مقصد تخلیق انسان کہاں سے پوچھیں, کہاں سے حاصل کریں, کس کے دروازے پہ جائیں. عزیزان گرامی توجہ رکھیے گا, میں نے کہا کہ تھوڑی سی علمی گفتگو ہے, اس کے بعد مشاہداتی اور پھر روزمرہ کی گفتگو ہے. انسان دنیا میں کہیں پر بھی جائے, اس کی ایک مثال پیش کی جاتی ہے, اگر آپ صحرا سے گزر رہے ہیں اور آپ کو ایک بہت ہی زبردست قسم کی کوئی گھڑی پڑی مل جائے, سب سے پہلا سوال یہ آئے گا یہاں سے کوئی گزرا ہے, یہاں سے کوئی گزرا ہے کہ جس کی گھڑی یہاں گر گئی ہے. اور یہ گزرگاہ ہے, ظاہر بات ہے ریگستان پر رہا نہیں جاتا, زندگی بسر نہیں, یہاں سے کوئی گزرا ہے. کیا آپ کے ذہن میں یہ تصور آ سکتا ہے کہ اس ریگستان نے آٹومیٹکلی اس گھڑی کو تخلیق کر دیا ہو؟ نہیں. کوئی بھی ذی عقل انسان, ذی شعور انسان یہ تسلیم نہیں کر سکتا کہ ریت کے ذرے ایک بہت ہی اچھے قسم کی گھڑی کو تخلیق کر سکیں. تو جب ایک گھڑی کے لیے ہم یہ تصور کرتے ہیں کہ اس کو کوئی تخلیق نہیں کر سکتا, خصوصاً ریت کے ذرے, تو پھر اپنی عقل اور اپنے وجود کے بارے میں ہمارا کیا خیال ہے کہ اس کو دنیا کے ایک بگ بینگ کے تصور کے تحت انسان ایک دھماکہ ہوا اور انسان بن گیا, کیسے تصور کر لیں؟ میں نے بتایا کہ جب آپ افکار و نظریات کی دنیا میں جائیں گے تو بہت سارے عقائد آپ کے ذہن کو اغوا کر رہے ہیں, اپنی طرف کھینچ رہے ہیں. اغوا سے کیا مراد ہے؟ یعنی آپ کا ذہن, آپ کی فکر, آپ کی آئیڈیالوجی, آپ کی سوچ جو ہے ان کی سوچ کے مطابق ہو جائے. وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ. ایک اور مثال میں دے دوں تاکہ بات واضح ہو جائے. ایک بہت جدید قسم کا موبائل آیا ہے اور وہ ایسا موبائل ہے کہ آج تک کسی نے دیکھا ہی نہیں اور آپ نے جا کے خرید لیا مارکیٹ سے. اب آپ کے ذہن میں آ کے مولانا نام بھی بتائیں گے کون سا آیا ہے. جی آپ کے ذہن میں مولانا نام بھی بتائیں گے کون سا آیا ہے. خیر اس کو چھوڑ دیجئے, جو بھی آیا ہو. اب میں ماڈل بتانے شروع کروں, آپ کہیں گے مولانا آپ کو بھی معلوم ہے. درود بھیجے محمد وال محمد. تو اس کو آن آف کرنے کا, اس کو استعمال اور یوز کرنے کا طریقہ کون بتائے گا؟ اس سے پوچھیں گے کہ جس کو خود نہیں آتا, کسی راہ چلتے راہگیر سے پوچھیں گے, کسی ان پڑھ جاہل سے پوچھیں گے, کس سے پوچھیں گے؟ جی جس نے بنایا, اس کے ساتھ ایک کتاب رہنما یا گائیڈ بک या कैटलॉग या जो भी आप उसका नाम दें वो मौजूद होगी। वो ये बताएगी कि इस मशीनरी को, इसके फंक्शंस को कैसे इस्तेमाल किया जाए। अल्लाह ताला ने एक इंसान बनाया है और इंसान को चलाने के लिए, इंसान को उसका मकसद तख्लीक बताने के लिए अल्लाह ने एक किताब भेजी जिसको कुरान करीम कहा जाता है। लेकिन ये किताब काफ़ी नहीं है। दुनिया का कोई भी इल्म ले लीजिए, उसके लिए एक टीचर की ज़रूरत होती है, एक मुफस्सिर की ज़रूरत होती है, एक प्रोफेसर की ज़रूरत होती है। तवज्जो रखिएगा अज़ीज़ निगरानी, अगर किताब खुदा काफ़ी होती, हसबुना किताब अल्लाह का नारा काफ़ी होता, तो आपने जगह जगह लिखा देखा होगा ट्रैफिक के कवानीन की पाबंदी कीजिए, हेलमेट इस्तेमाल कीजिए, तो ये नारे लिख देना दीवारों पर काफ़ी होता। ना किसी नौजवान का बग़ैर हेलमेट चालान होता, ना कोई खिलाफ वर्जी करता, ना कोई एक्सीडेंट होता, ना ही कोई और सानिया पेश आता, ये काफ़ी होता। लेकिन अज़ीज़ ग्रामी, सिर्फ कानून काफ़ी नहीं होता, कानून के साथ चौराहे पर एक कानून का रखवाला भी खड़ा होता है कि जो उस कानून की तशरी और तफसीर कर रहा होता है और ये बता रहा होता है कि आपका हक है अब आप गुजर जाइए, आपका हक नहीं है सुर्ख बत्ती आप रुक जाइए, और जब एमरजेंसी नाफिद हो जाती है अगर आपका हक हो कि सब्ज बत्ती हो गई आप रुक जाइए, लेकिन अगर एमरजेंसी हो तो कानून का रखवाला आपको रोक कर सुर्ख बत्ती वाले जाने की इजाज़त दे देता है कि नहीं तुम चले जाओ। आप एतराज़ करेंगे क्यों कि जनाब आप क्यों रोक रहे हैं, वो कहेगा मसला यह है कि इमरजेंसी नाफिद हो गई है। अब एक दफा अल्लाह का रसूल जो कानून का रखवाला है गदीर खुम के मैदान में आगे जाने वालों को पीछे बुला रहा है, पीछे जाने वालों को आगे बुला रहा है कि इमरजेंसी नाफिद हो गई है, हुक्म विलायत अली नाजिल हो गया है। लिहाजा सबको बुलाया जाए, इमरजेंसी है या अय्युह रसूल बल्लिग मा उन्ज़िला इलैका मिन रब्बिक, ए रसूल पहुंचा दो वो हुक्म जो तुम पर तुम्हारे रब की तरफ से नाजिल कर दिया गया है। दुरूद अज़मत मोहम्मद आल मोहम्मद पर। कानून का रखवाला होता है, वो कानून की तशरी करता है कि कहाँ पर किस तरीके से कानून को चलाया जाए। तो अल्लाह ने मोहम्मद आले मोहम्मद को किताब खुदा यानी कुरान के साथ नाजिल किया ताकि वो हमें मकसद तख्लीक इंसान बताएं कि तुम्हारा मकसद क्या है। वमा खलक़तुल जिन्ना वल इंसा इल्ला लियाबुदून, हमने पैदा ही नहीं किया तुम्हें सिवा इसके कि तुम हमारी इबादत करो। अब इबादत का तसव्वुर हमारे ज़हन में क्या है? आया इबादत सिर्फ नमाज है? है। इबादत रोज़ा है? है। इबादत खुम्स है? है। इबादत जिहाद है? इबादत तवल्ला है? तबर्रा है? सब कुछ है। तो फिर कि हमने पैदा ही किया है इसलिए कि तुम इबादत करो, तो क्या हर वक्त नमाज और रोज़ा और खुम्स और जिहाद तवल्ला तबर्रा में लगे रहें अल्लाह? नहीं। अल्लाह का देखो मकसद को पहचान लो, फिर उस मकसद के हुसूल के लिए हमारे दिए हुए मेथड और तरीके के मुताबिक काम करोगे वो सब का सब इबादत में शुमार होता रहेगा। अब मसलन एक तालिबे इल्म अपनी ज़िंदगी का एक मकसद बनाता है कि मुझे इम्तिहान देना है, कमीशन का इम्तिहान देना है, फ़लाँ इम्तिहान देना है। अब उसके लिए क्या है, वो तैयारी शुरू करता है। मकसद क्या है? उस मतलूबा मंजिल तक पहुँचे, उस मतलूबा इम्तिहान को पास करे और वो डिग्री वो दर्जा हासिल करे, सर्टिफिकेट मकसद वो है। अब इस सराह में क्या है, वो कॉलेज भी जा रहा है, वो स्कूल भी जा रहा है, वो कंबाइन स्टडी भी कर रहा है, वो ट्यूशन भी ले रहा है, वो पढ़ा भी रहा है, वो नोट्स भी ले रहा है, वो डिस्कशन भी कर रहा है, वो मुबाहसा भी कर रहा है। अब ये जितने काम हैं तब जो रखेगा, ये जितने काम हैं कि सब उस अजीम हदफ तक पहुँचने के लिए ये सब मुकदमा बन जाएंगे ताकि इंसान उस अजीम हदफ तक पहुँच सके। खुदा कह रहे मेरी इबादत करो, اے اللہ کیا صرف نماز پڑھ کے عبادت کریں؟ خدا نماز کے ٹائم نماز پڑھو، روزہ کے وقت روزہ رکھو، حج کے وقت حج کرو، زکوٰۃ کے وقت زکوٰۃ دو، تولّہ کے وقت تولّہ کرو، تبرّہ وقت تبرّہ کرو، یعنی جتنی بھی عبادات ہیں اگر ٹائم پہ کرتے رہو گے خود بخود اپنی عبادت کے مرحلے تک پہنچ جاؤ گے۔ لیکن اگر یہی طالب علم جہاں سے ٹیوشن جانا چاہیے وہاں کھیل کے میدان میں نظر آئے، جہاں دوستوں سے علمی مباحثہ کرنا چاہیے وہاں سوشل میڈیا پہ نظر آئے، جہاں اس کو مثلا نوٹس کی تیاری کے لیے دوست کے گھر جانا چاہیے وہاں پہ کسی اور جگہ یا آرام کرتا ہوا نظر آئے، یعنی مقدم و مؤخر کر دیا جائے، ترتیب بدل دی جائے، آگے والے کام کو پیچھے، پیچھے والے کو آگے کر دیا جائے، ترتیب بگڑ جائے گی، ترتیب بگڑ جائے گی، وقت ضائع ہوگا، وقت ضائع ہوگا، یہ امتحان کی کما حق و تیاری نہیں کر سکتا۔ اس لیے اللہ کہہ رہا ہے کہ میری عبادت کرو۔ اللہ کیسے عبادت کریں؟ دیکھو، نماز کو نماز کے وقت انجام دینا، روزے کو روزے کے وقت، ہر عبادت کو اس کے وقت انجام دیتے رہو گے خود بخود ہماری عبادت کے مرحلے تک پہنچ جاؤ گے۔ درود بھیجے محمد و آل محمد پاک۔ بس آج اسی پہ اکتفا کرتا ہوں، کل انشاءاللہ ٹھیک 10 بجے ہم اپنے گفتگو کا آغاز کر سکیں گے۔ عزیزان کرام، صرف چند جملے اور جو ہماری زندگی سے متعلق ہے۔ یہ جو ہم دنیا میں گھوم رہے ہیں، اپنے کام کر رہے ہیں، اپنے آفس میں جا رہے ہیں، اپنے کالج میں جا رہے ہیں، اپنا کاروبار کر رہے ہیں، ٹریڈنگ ہو رہی ہے، ہماری دوستیاں ہیں، ہماری سوشل ریلیشنس ہیں، ہمارے سماجی تعلقات ہیں، کیا یہ سب بھی عبادت کے زمرے میں آتے ہیں یا آ سکتے ہیں؟ جی ہاں، یہ سب عبادت کے زمرے میں آ سکتے ہیں۔ کوئی لمحہ انسان کا ایسا نہیں ہے، توجہ رکھے گا، حتیٰ کہ انسان رفع حاجت کے لیے بھی جب تنہا ہوتا ہے تو اس کا وہ وقت بھی، اسلام یہ چاہتا ہے، قرآن یہ چاہتا ہے، وہ بھی عبادت ہی کے ذریعے سے بسر ہو، اس کے لیے بھی اوراد و اوزاف اور وظائف مقرر کیے گئے ہیں۔ اس حد تک اسلام یہ چاہتا ہے کہ اسلام انسان ٹائم مینجمنٹ کو حاصل کرے، اور جتنی توجہ ٹائم مینجمنٹ کی اسلام نے دی ہے کسی اور مذہب نے نہیں دی۔ اور یہی حدیث کے ساتھ جو آپ پڑھتے ہیں، جو ابھی شاید مجلس سے پہلے پڑھی گئی ہوگی، لیکن اگر میں پوچھوں کس کس کو ترجمہ یاد ہے پورا تو کتنے ہاتھ کھڑے ہوں گے؟ میں ہاتھ بلندی کروانا چاہ رہا ہوں، اس میں ٹائم مینجمنٹ ہے۔ آپ کہیں بولو نا، حدیث کے ساتھ میں ٹائم مینجمنٹ؟ جی ہاں، ٹائم ہی تو ہے نا انسان کے پاس، سب سے قیمتی ترین چیز ٹائم ہے انسان کے پاس۔ یہ ٹائم پاؤز نہیں ہو سکتا، یہ ٹائم اسٹاپ نہیں ہو سکتا، اس کی پراپرٹی ہی یہی ہے، اس کی خصوصیت ہی یہی ہے کہ اس نے بڑھنا ہے، یہ رک نہیں سکتا۔ صحیح، دو فون ہیں آپ کے پاس، دو پہ کال آ رہی ہے، ایک پہ آپ بات کر رہے تھے، ایک کو آپ نے ہولڈ کرا دیا، ٹائم کو ہولڈ نہیں کیا جا سکتا۔ اس لیے مولا علی فرماتے ہیں کہ اگر مقصد زندگی پہچان لوگے تو سمجھ جاؤ گے تمہارا ہر سانس، ہمارا موضوع کیا ہے، مقصد زندگی، مقصد تخلیق انسان۔ مولا کہہ رہے ہیں اگر مقصد تخلیق کو سمجھ جاؤ گے تو پہچان لوگے تمہارا ہر سانس یا جنت کی طرف لے جا رہا ہے یا جہنم کی طرف لے جا رہا ہے۔ ایسا نہیں ہو سکتا کہ دو فون کی طرح، ایک کو ہولڈ کرایا، ایک سے بات کی، دوسرے کو ہولڈ کرایا، پہلے سے بات کی، نہیں، یا جنت کی طرف جا رہا ہے یا جہنم کی طرف جا رہا ہو، یا حسین کی طرف سفر ہے یا یزید کی طرف سفر ہے، یا پستی کی طرف سفر ہے یا ارتقاء کی طرف سفر ہے۔ ہو نہیں سکتا کہ وقت کو روکا جائے، وقت کی رفتار روکی جائے، وقت کا کام بڑھنا ہے۔ لہذا مولا کہہ رہے ہیں یا جنت یا جہنم، یا پستی یا ارتقاء، یا پازیٹو یا نگیٹو۔ لہذا یہی حدیث کے ساتھ کہ جس میں ٹائم مینجمنٹ ہمیں سکھایا گیا ہے، ہمیں نہیں معلوم، کاش کہ ہمارے ممبروں سے یہ بتایا جاتا کہ حدیث کے ساتھ میں کیا ہے۔ اب جب انسان مقصد تخلیق کو نہ پہچانے نا، اور اہل بیت سے نہ لے، پھر کیا ہوگا؟ سلام کی جگہ یا علی مدد ہو جائے گا، ہماری فیشن ہوگی نا، معذرت کے ساتھ دوسروں کی دیکھا دیکھی ہم نے کیا کیا، یا علی مدد، مولا علی مدد۔ نہیں جناب، یا علی مدد کہیے، مولا علی مدد کہیے، لیکن اس سلام کے بعد۔ اچھا مولانا، کوئی دلیل ہے آپ کے پاس؟ جی ہاں دلیل ہے، سیرت اہل بیت۔ کیا ہے؟ سیرت اہل بیت دلیل ہے۔ مولانا دلیل دیجئے، یہی حدیث کے ساتھ جو آپ نے پڑھی ہے۔ اس میں جناب زہرا اپنے بابا کے سامنے گئی تو انہوں نے یا علی مدد نہیں کہا، मौला अली घर में आए तो उन्होंने याली मदद नहीं कहा, इमाम हसन आए तो याली मदद नहीं कहा। तवज्जो रखिएगा, याली मदद कहें आप लेकिन इस सलाम के बाद कहें। मकसद तख्लीक को पहचाने, और मकसद तख्लीक कहाँ समझ आएगा, अहले बैत के रास्ते से समझ में आएगा। जहाँ आप माइनर सा भी आपका एंगल इनहराफ की सूरत में अहले बैत से जुदा होगा, ये जितना आगे जाएगा उतना इनहराफ बढ़ता चला जाएगा, उतनी ही दूरी होती चली जाएगी। अब क्या हुआ, हमने अहले बैत को छोड़ा, आखानी उतना याली मदद मौला अली मदद दे लिया, मसलन कुछ लोगों ने ये कोशिश की कि इसको रिप्लेस किया जाए, लेकिन क्या हुआ, ये इनहराफ बढ़ रहा है। कैसे पता चले, इधर रसूलुल्लाह घर में आए, जनाब ज़रा अस्सलामु अलैका या अबाता, बाबा जान आप पे सलाम हो, अलैके सलाम, बेटी तुम पे सलाम हो, फमा कानत इल्ला साअतन, अभी थोड़ी देर ना गुजरी थी कि हसन आए, अस्सलामु अलैकी या उम्मा, याली मदद का नहीं, सलाम किया है, वालेका सलाम या कुर्रतु आइनी वसमरतु फुआदी, मेरे दिल की ठंडक, आंखों के चैन, हुसैन हसन तुम पे सलाम, मौला अली आ रहे हैं, बीबी अली मदद नहीं कह रही, मकसद तख्लीक को बचाने कहाँ से लेंगे, अहले बैत से लेंगे। यही वजह है कि अली को नहीं पहचाना, रसूलुल्लाह फरमाते हैं अली को नहीं पहचाना सिवाय मेरे और अल्लाह के, अल्लाह को नहीं पहचाना सिवाय मेरे और अली के, और मुझे नहीं पहचाने सिवाय अली और अल्लाह के। इसलिए कि ये पहचान के मरातिब हैं दीदाने गिरामी, और हमें अपनी हकीकत पहचाननी है और अहले बैत से लेनी होगी। चूंकि मोहम्मद अली को पहचानते हैं, जब भी कोई मुश्किल दरपेश होती थी रसूल अल्लाह हाथों को बुलंद करते थे, अल्लाहुम्मा इन्नी अस्अलुका बिहक हाज़ल अली, ए खुदा तुझे इस अली के हक का वास्ता, मेरी मुश्किल को आसान कर दे, चूंकि पहचानते हैं। यानी तौहीद भी रसालत भी बगैर विलायत के कबूल नहीं है अजीजा ने गिरामी। विलायत ना हो तो फिर तौहीद बेमाना है, विलायत से अली ना हो रसालत का अकीदा बेमाना है। तवज्जो रखिएगा अजीजा ने गिरामी, अब विलायत से समझेंगे कि विलायत है जो तौहीद को तौहीद करार देगी, वल्ला तौहीद तो आपको दाइश और अकायदा के धमाकों में भी नज़र आ रही है, जो गले काटे जा रहे हैं। आपने अभी सुना होगा शाम में एक ईरानी सरबाज को मुजाहिद का गला काटा गया, ईरानी मोहसिन हजरत जी, वहाँ पे भी आपको तौहीद नज़र आ रही है। ये तौहीद तौहीद नहीं है, ये तौहीद दर हकीकत तबाही है। जो विलायत से हट जाए वो तौहीद तौहीद नहीं, माशरे के लिए तबाही का पैगाम रखती है। दुरूद भेजे मोहम्मद व आल मोहम्मद। विलायत से पहचानना है, विलायत क्या है, विलायत हदीस किसा का एक आला तरीन मिजदाक है, हदीस किसा आला तरीन मिजदाक है। क्या कहा, अस्सलामु अलैकी या उम्मा, मैं बात कर रहा था टाइम मैनेजमेंट की, ये टाइम मैनेजमेंट कहाँ से पता चलेगा मौलाना, चूँकि मैं मोटिवेशनल गुफ्तगू करता हूँ इसलिए मुझे अंदाज़ा है कि क्या क्या सवाल आपके जहन में घूम रहे हैं। ये फमा कानत इल्ला साअतन का क्या मतलब है, मैं इसलिए कि आपसे रिक्वेस्ट करूँगा कभी मौका मिले वज़ाइफ़ुल अबरार उठाएँ या मफातिह जुनून उठाएँ, हदीस किस्सा का तर्जुमा पढ़ें, दुआए कुमैल का तर्जुमा पढ़ें, ज़ियारत वारसा का तर्जुमा पढ़ें, पता चले कि अहले बैत कहना क्या चाह रहे हैं। हम क्या कर रहे हैं, हम डॉक्टर से नुस्खा लेके आते हैं तो क्या करते हैं, डॉक्टर के नुस्खे के मुताबिक दवा खाते हैं। ये तो नहीं कहते अस्सलामु अलैके या डॉक्टर साहब, जुग जुग जिए, क्या नुस्खा लिख के दिया, सुभान अल्लाह माशाल्लाह, क्या डिग्री है आपकी, आप लाख सलाम करते रहें डॉक्टर को, सेहतमंद नहीं होंगे, उसके माँ बाप को सलाम करते रहें सेहतमंद नहीं होंगे, नुस्खों को फ्रेम करा के लगा लें सेहतमंद नहीं होंगे, नुस्खों को चूमते रहें सेहतमंद नहीं होंगे, नुस्खे को धो के पी लें सेहतमंद नहीं होंगे। कब सेहतमंद होंगे, जब डॉक्टर के नुस्खे के मुताबिक, डॉक्टर की दी हुई हिदायत के मुताबिक दवा खाएंगे, जितनी कहिए उतनी खाएंगे। एंटीबायोटिक ज़्यादा खा लेंगे तो वो भी ख़तरनाक होती है ना, तो जितनी कही हैं जितने घंटे पे कही हैं ताकि कोर्स पूरा हो, ताकि कुछ बन जाओ। अजीज़ा ने गरम, ये है विलायत, ये है अपने आप को पहचानना। अगर तुम उनको पहचान गए अपनी हकीकत खुद ब खुद पता चल जाएगी। दुरूद भेजे मोहम्मद वाल मोहम्मद। बस आखिरी नुकता और आपकी जहन खत्म होगी, ये टाइम मैनेजमेंट कहाँ से पता चलेगा, क्योंकि टाइम सब कुछ है। अगर आप टाइम की कदर करेंगे, वैल्यू करेंगे, आप कामयाब तरीन इंसान। आज दुनिया में सबसे बड़ा मसला जो है टाइम का है, टाइम आगे पीछे हो जाएगा, दुनिया बाज़ोकात बहुत डिस्टर्ब हो जाएगी। फमा कानत इल्ला सातन, अभी थोड़ी देर न गुजरी थी कि हसन आ गए। फमा कानत इल्ला सातन, थोड़ी देर न गुजरी थी कि हुसैन आ गए। फमा कानत इल्ला सातन, थोड़ी देर न गुजरी थी कि खुद अमीर मोमिनीन आ गए। ये थोड़ी देर न गुजरी थी, ये बीवी क्यों कह रही हैं? कभी तवज्जो की हमने? भाई आ गए, कोई मतलब घर था, इमाम हसन का घर था, आ गए। इमाम हसन का घर था, आ गए। हज़रत अली का अपना घर है, आ गए। इसमें ये कहने की क्या ज़रूरत है? यानी बीबी टाइम कैलकुलेशन बता रही हैं कि देखो घर मेरा है, वक्त मेरा है, ज़मीन मेरे महर की है, अली मेरे सर का ताज है, हसनैन मेरे आँखों के तारे हैं, सब कुछ सही, हम पंजतन पाक हैं, बेदम यही तो पाँच है, मकसूद कायनात खैरुन्नसा हुसैन हसन मुस्तफ़ा अली, सब कुछ सही, लेकिन मैं टाइम मैनेजमेंट बता रही हूँ। बीबी ये बता रही कि देखो ये फमा कानतन, यानी टाइम की कदर की जा रही है कि अभी हसन आया है, अभी हुसैन आया है, अभी अमीरुल मोमिनीन आ रहे हैं, अभी फरिश्ता आएगा, अभी आयत नाज़िल होगी। यानी तुम इंसान भी हदीस किस्सा पढ़कर अपने टाइम को मैनेज करना सीखो। तुम जितना टाइम की कदर करोगे, टाइम तुम्हारी उतनी ही कदर करता चला जाएगा। अभी मैं एक जगह मजलिस पढ़ के आ रहा हूं, वहां हमने पहले से कह दिया था कि देखिए 9:15 से 10 तक हम गुफ्तगू करेंगे। मामूलन मैं एक घंटे का टाइम लेता हूँ, अब उसमें जितना भी वक्त मिलता है उसको माइनस करता चला जाता हूँ। आगे से 9:30 दिया तो आधा घंटा, 9:40 दिया तो 20 मिनट। आप यकीन कीजिए कितने बजे बैठा हूँ मैं, 10 बजने में 5 मिनट। ये हमारी हदीस गिसा पढ़ने वाली कौम का हाल। क्या वाकई जेब देता है हमें कि वो उस अजीम बीवी के मानने वाले कि जो ये बता रही है टाइम मैनेजमेंट सीखो, उसके मानने वाले इतना वक्त बर्बाद करें? उस बंदे खुदा ने ज़िंदगी में ये साल में सालाना एक मजलिस करानी है, चलेगी तो साल अगले साल भी आ जाएगा। सोयम और चहलुम में हमारा यह हाल है, आधा घंटे पहले जाएंगे, मुंह तो दिखाना है ना, फातिमे शरीफ होना है। बाज़ औक़ात होता है गिनती के चार आदमी बैठे हुए होते, बाबा ये जो बेचारा मर गया है मोमिन या मोमिना, ये ज़िंदगी में एक बार मरा है, रोज़ रोज़ नहीं मरेगा, इसका स्वयं एक बार होगा, इसका 10वां 20वां चलो में एक बार होगा, इसकी पहली बरसी एक बार होगी, दूसरी बरसी एक बार होगी। खुदा रहा कुछ तो हम समझे ना कि हम क्या कर रहे हैं अपने साथ। चूँकि हमने अपने आप को नहीं समझा, मकसद तख्लीक को नहीं समझा, लिहाजा वक्त हमारे लिए कोई चीज़ नहीं अजीज़ाने की, बस आपकी ज़हमत का तमाम किया। मकसद तख्लीक को समझें ताकि हमारी आज़ादारी, हमारी इबादत, हमारी नमाज, हमारा रोज़ा, हमारी विलायत, हमारा तवल्ला, हमारा तबर्रा सब अपने अपने मुकाम पर। तवल्ला तबर्रा की जगह नहीं ले सकता, तबर्रा तवल्ला की जगह नहीं ले, नमाज और रोज़े की जगह नहीं ले सकती, रोज़ा हज की जगह नहीं ले सकते। तवज्जो रखिएगा, आँख का अपना मुकाम है, कान का अलग फंक्शन है, ज़बान के अपने काम है, हाथों पर अलग अफ़ाल जम देते हैं। इंसानी आज़ा में भी किसी उज़ू का कोई काम दूसरा उज़ अंजाम नहीं दे सकता। कभी ऐसा नहीं होता कि मसलन ऐसा हुआ आपकी सीधी डाढ़ में दर्द हो रहा है, आपने कहा कि जनाब सीधी डाढ़ में दर्द हो रहा है, मैं उल्टी डाढ़ से चबा लेता हूँ। ठीक है, ठीक है, आपके सीधे कान में दर्द हो रहा है, आपने उल्टे कान की तवज्जो दी, बात सुन ली। लेकिन कभी ऐसा हुआ कि आपने कहा हो कि आज मेरी आंखों में दर्द हो रहा है, मैं कान से सुन लूं? आंखों में दर्द है, तकलीफ है, मैं कान से सुन लूं? मुमकिन है कानों से सुनना? माजरा चाहता हूं, कानों से देखना, ये कान में दर्द है आपके, कान से नहीं सुनता, आंखों से सुन लेता हूँ, मुमकिन नहीं है। एक उजू का जो फंक्शन और काम है वो ही अंजाम देगा, दूसरा उजू अंजाम नहीं दे सकता। तवज्जो रखिएगा, उसी तरह हर इबादत का अपना मुकाम है, नमाज रोज़ा, रोज़ा हज, हज ज़कात, ज़कात खुम एक दूसरे की जगह नहीं ले सकते, तवल्ला तबर्रा, तबर्रा तवल्ली की जगह नहीं ले सकता। लिहाजा हमें जब हम मकसद तख्लीक को समझ जाएंगे और हर इबादत के फंक्शन को समझ जाएंगे, हमारी ज़िंदगी मुनज़्ज़म हो जाएगी। दुरूद भेजिए मोहम्मद व आल मोहम्मद। आइए करें, बस मैंने आपकी ज़हमत को तमाम किया, कल इंशाल्लाह ठीक 10 बजे अपनी गुफ्तगू का आगाज़ करेंगे। इस मकसद तख्लीक इंसान को समझाने के लिए अहले बैत अलैहिस्सलाम ने हर किस्म की सहूबतें बर्दाश्त की। ہر قسم کا ظلم برداشت کیا ہے تاکہ ہم کو ہماری حقیقت بتائی جا سکے، ہم کو ہماری معراج سے آگاہی دلائی جا سکے، ہم کو یہ آشنائی حاصل ہو سکے کہ ہم کیا ہیں اور ہمیں کیا بننا ہے۔ اس لیے ساتویں امام کی ایک بہت ہی چھوٹی سی حدیث ہے لیکن انتہائی خوبصورت حدیث، بس اسی پہ ختم کرتا ہوں اور مصائب کی طرف آتا ہوں۔ امام کہتے ہیں تین سوال، صرف تین سوال، اگر ان کے جواب تمہیں آ جائیں تو دنیا کے کامیاب ترین انسان ہو۔ میرے چھوٹے بچے بھی سن رہے ہیں، تین سوال۔ آپ کہیں گے مولانا تین سوال بس، پورا مقصد زندگی سمٹ کر تمہارے سامنے آ جائے گا۔ اب دیکھیں نا، امام علم لدنی کا مالک ہے، اتنے بڑے فلسفے کو کتنے سادہ اور آسان الفاظ میں ہمارے سامنے بیان کر رہا ہے۔ مولا کہہ رہے ہیں تین سوال ہیں، ان کے جواب پالو، کامیاب ترین انسان ہو، مقصد تخلیق انسان، اپنی زندگی کا ہدف تمہارے پاس آ جائے گا۔ پہلا سوال من عین، دوسرا سوال الى عین، تیسرا سوال فی عین۔ کہاں سے آئے ہو، کس نے بھیجا ہے، الى عین کہاں کے مسافر ہو، منزل کہاں ہے، فی عین کہاں کھڑے ہو، ذمہ داری کیا ہے۔ اب آپ دیکھیں کس طرح معمولی انداز سے امام نے سادہ ترین الفاظ میں، کس نے بھیجا ہے، کہاں سے آئے ہو، اللہ کی طرف سے آئے ہیں، الى عین کہاں کے مسافر ہو، اللہ کے مسافر آخرت کے لیے، فی عین کہاں کھڑے ہو، اس دنیا میں کیا ذمہ داری ہے تمہاری۔ اگر یہ تین سوال پتہ چل جائیں اور ان کے جواب انسان کو آ جائیں، زندگی آسان ہو جائے گی۔ بس حسین گرامی، انہیں سوالوں کا جواب دینے کے لیے حسین ابن علی کربلا میں آئے کہ انسان کو بتائیں کہ تم انسان ہو، مگر کچھ ایسے تھے جو انسان تو تھے لیکن صورتاً انسان تھے، حقیقتاً حیوانوں سے زیادہ بدتر تھے، بل ہم اول، قرآن کہتا ہے یہ جانوروں سے بھی زیادہ پست تھے۔ بس حسین گرامی، آپ کی زحمت کا تمام کہ یہ وہ ایام ہیں کہ جب ان عظیم ترین انسانوں کا قافلہ مقصد تخلیق انسانیت کو بتانے اور سمجھانے کے لیے وارد کوفہ ہوا ہے، کس طریقے سے یہ قافلہ کربلا سے چلا ہے۔ میں چونکہ تین مجلس ہیں لہذا مسائل کو اس طریقے سے ترتیب دوں گا کہ ان تینوں دنوں میں تقسیم ہو سکے۔ آج چاہتا ہوں کہ کربلا سے روانگی کے کچھ مسائل پڑھوں۔ 11 محرم کو یہ قافلہ چلا ہے، کسی نے امام سے پوچھا، محمد سجاد سے، مولا بتائیے جب 11 محرم کو اونٹ لائے گئے تھے جن پر محملیں نہیں تھیں، کجاوے نہیں تھے، تو یہ اضطراب کیوں تھا، یہ اونٹ کیوں بار بار چکر لگا رہے تھے؟ امام کہتے ہیں چونکہ ہم نے اللہ نے جانوروں کی بولیوں سے آگاہ کیا ہے، ہم ان کی زبان جانتے ہیں، تمہیں معلوم ہے یہ اونٹ چھوٹے اونٹوں سے کیا کہہ رہے تھے، بڑے اونٹ چھوٹے اونٹوں سے کہہ رہے تھے، دیکھو ہم مجبور ہیں، ہماری پیٹھوں پر آل محمد کو سوار کیا جائے گا، دیکھو ہمارے پر محملیں نہیں ہیں، کجاوے نہیں ہیں، نرم گدے نہیں ہیں، دیکھو ایسے چلنا کہ ان کو کوئی تکلیف نہ ہو سکے، دیکھو اپنے اوپر تازیانے برداشت کر لینا، آل محمد کو کوئی دکھ نہ ہو۔ اللہ اکبر، اس طریقے سے اونٹوں کو لایا جاتا، ایک ایک بیوی کو زینب کبرا سوار کر رہی ہے۔ عزیز نگرامی، اونٹ پر سواری ہونے کے لیے ایک رکاب چاہیے، مضبوط سہارا چاہیے۔ یاد آ گئے نا مدینے سے روانگی کا منظر، کہ جب بیوی سوار ہونا چاہتی ہے، علی اکبر نے آ کے بابا کے کان میں کچھ کہا تھا، ایک دفعہ مولا حسین کھڑے ہو گئے، عباس کی طرف دیکھا، عباس نے اعلان کر دیا، مدینے والوں اب چھتوں پہ نہ آنا، قناتیں تان دو، پردے کا انتظام ہے، اب بنت علی سوار ہونا چاہتی ہیں۔ کہ شان سے بیوی آئی تھی، علی اکبر نے اپنے زانوں کو تہ کیا، زمین پہ زانو رکھا، بی بی نے ایک قدم علی اکبر کے زانو پر، ایک قدم محمل میں رکھا تھا، ایک ہاتھ سے عباس کا بازو تھاما تھا، ایک ہاتھ سے چوبے محفل کو تھاما تھا، اس شان سے شہزادی سوار ہوئی تھی۔ لیکن عزیزان گرامی، نہ عباس ہیں، نہ اکبر ہیں، نہ اون محمد ہیں، ارے شہزادی سوار ہونا چاہتی ہے، ایک طرف تمام بیویوں کو سوار کر کے فرات کی طرف رخ کیا ہوگا، اے بھیا عباس بڑی شان سے بہن کو لے کے آئے تھے نا، دیکھو بہن سوار ہو رہی ہے، آؤ بہن کو سوار کرو۔
اجرکم علی اللہ، بس ادا دارو یہ قافلہ جب ایک دفعہ مقتل سے گزرا ہے، سید سجاد کی نگاہ پڑی، دیکھا بابا کا زخمی لاشا بے سر لاشا بے گور گفن بڑا ہے، حالت متغیر ہو گئی، حالت متغیر ہوئی، جناب زینب نے دیکھا، اے بیٹا سید سجاد کیا عالم ہے تمہارا، کہا پھوپھی اممہ ان آدا کے لاش دفن ہو، ارے ساقی کوثر کے نوازے کا لاشا اس طرح بے گور و گفن بڑا ہو، فوراً دلاسا دیا بیٹا یہاں گنبد و بارگاہ بنے گی، ارے کربلا جانے والو، ارے کبھی کربلا گئے ہو، تم نے روضہ حسین کی زیارت کی ہے، کیا نور ہے، کیا عظمت ہے، کیا پاکیزگی ہے، ارے ملائکہ کا نزول ہوتا ہے، یہ سب بی بی زینب دیکھ چکی ہے، ذرا تصور کرنا اس وقت جب کربلا جانا، تصور کرنا ایک وقت تھا، ارے یہاں لاشے پہ لاشے پڑے تھے، ارے ایک وقت تھا یا حسین کا لاشا بڑا تھا، ارے بی بی زینب آئی تھی ہاتھوں پہ اٹھایا تھا، ربنا تقبل منا، اے اللہ ہماری صدا ہماری اس قربانی کو ہم سے قبول۔